नमस्कार। कार्यक्रम सहज स्वास्थ्य चर्चामा प्रविधिबाट सहकर्मी गगन गिरीसँगै लक्ष्मी पौडेलको विजय एफएम 101.6 इन्टरनेट अनलाइनको www.vijayfm.org.np र मोबाइल एप्लिकेशनबाट यतिखेर एकैसाथ सुन्दै हुनुहुन्छ। आजको यो शनिवार श्रृंखलामा फेरि पनि उपस्थित भइसकेका छौं। अबको करिब 45 मिनट 8 बजेदेखि पौने 9 बजेको बीबीसी लन्डनको साँझ पखसम्म हामी सँगै रहनेछौ। कार्यक्रम सहज स्वास्थ्य चर्चा सहज सामुदायिक अस्पताल गैंडाकोट र विजय एफएम 101.6 को संयुक्त सहकार्यमा प्रसारणमा ल्याइएको हो र हामी कार्यक्रम सहज स्वास्थ्य चर्चामा तपाईको स्वास्थ्यमा चासो राख्छौं, तपाईको स्वास्थ्यमा सरोकार राख्छौं र कुनै पनि एउटा रोग र सम्बन्धित रोगका विशेषज्ञ डाक्टरसँग अथवा कुनै पनि एउटा समस्या र सम्बन्धित समस्या समाधानका लागि चिकित्सकसँग प्रत्यक्ष रूपमा तपाईँसँग कुराकानी गराउने एउटा थलोका रूपमा कार्यक्रम सहज स्वास्थ्य चर्चालाई प्रसारणमा ल्याएका हौं। हरेक शनिबार रातिको 8 बजेदेखि पौने 9 बजेसम्म प्रसारण हुने गर्दछ। कार्यक्रम सहज स्वास्थ्य चर्चामा आजका लागि हामीले विषयवस्तु छनौट गरेका छौं, गर्भवती महिलाका समस्या। गर्भधारण गरेदेखि सुरक्षित रूपमा प्रसूति गराउँदासम्मको समस्या अवस्था, विशेष गरी अवस्था, त्यो बीचमा आउने समस्या, अब गुनासाहरू हुन सक्छन्, कसैका जिज्ञासाहरू हुन सक्छन्, ती जिज्ञासाहरू छन् भने ती जिज्ञासालाई मेटाउने एउटा प्रयत्न गर्नेछौं। हामीसँग हुनुहुन्छ चितवन मेडिकल कलेज भरतपुरकी मातृ स्वास्थ्य प्राध्यापक एमएससी नर्सिङ प्रतिभा ढकाल। आज हामीसँग प्रत्यक्ष हुनुहुन्छ, स्टुडियोमा हुनुहुन्छ। उहाँसँग यदि प्रत्यक्ष रूपमा कुराकानी गर्न चाहनुहुन्छ र गर्भवती हुँदाखेरिका समस्याका बारेमा कुराकानी केही सोध्न चाहनुहुन्छ, केही बुझ्न चाहनुहुन्छ अथवा तपाईँलाई खुल्दुली लागेको छ, त्यो खुल्दुली मेटाउन चाहनुहुन्छ भने 0785014006 नम्बर फेरि भन्न चाहे 0785014006 यो लाइनमा आउन सक्नुहुनेछ। र कार्यक्रमको शुरूआतमा लागू, हामीसँग सहकार्य गरेको संस्था सहज सामुदायिक अस्पतालको संस्थागत परिचय समेटिएको एक सामग्रीतर्फ सामग्रीसँगै हुनुहुन्छ सहकर्मी श्रीधर उपाध्याय।
सहज सामुदायिक अस्पताल सहज स्वास्थ्य सहकारी संस्था लिमिटेड गैंडाकोटले सञ्चालनमा ल्याएको सामुदायिक अस्पताल हो। विक्रम सम्वत 2058 सालमा स्थापना एवं दर्ता भई विक्रम सम्वत 2059 सालबाट सञ्चालनमा आएको क्लिनिकलाई 2070 साउन 31 गतेबाट अस्पतालीय सेवामा विस्तार गरी सहज सामुदायिक अस्पताल सञ्चालनमा ल्याइएको हो। सहजको आवाज स्वस्थ समाज भन्ने नाराका साथ नवलपरासीको गैंडाकोट 4 कालीगण्डकी चोकबाट 150 मिटर उत्तरतर्फ रहेको 51 सयको अस्पतालले आधुनिक स्वास्थ्य सेवा दिँदै आइरहेको छ। अस्पतालले हाल 24 घण्टा चिकित्सक सहितको आकस्मिक सेवा, प्रयोगशाला सेवा, एम्बुलेन्स सेवा दिँदै आएको छ। यस्तै अस्पतालले सुरक्षित मातृत्व सेवा, प्रसूति सेवा, सुरक्षित गर्भपतन, ईसीजी, एक्सरे, भिडियो एक्सरे, इन्डोस्कोपी, कोलोनोस्कोपी, अन्तरङ्ग सेवा दिँदै आएको छ। अस्पतालले मधुमेह, थाइरोइड, मुटु रोग, स्त्री तथा प्रसूति रोग, बाल रोग, हाड जोर्नी, छाती पेट सम्बन्धी बिरामीका लागि विशेषज्ञ डाक्टर सहितको स्वास्थ्य परीक्षण सेवा दिँदै आएको छ। अस्पतालले क्षय रोगका बिरामीहरूका लागि चिकित्सकीय निगरानीमा निशुल्क सेवा दिँदै डट सेन्टरका रूपमा काम गरिरहेको छ। अस्पतालले समुदाय लक्षित कार्यक्रम अन्तर्गत घर दैलो प्राथमिक स्वास्थ्य उपचार पोषण कार्यक्रम सञ्चालनमा ल्याएको छ। स्वास्थ्य सेवा सहज, सुपथ र गुणस्तरीय हुनुपर्छ भन्ने मान्यताका साथ सुरक्षात्मक, उपचारात्मक र प्रवर्धनात्मक सेवा दिँदै आएको अस्पताल नगर अस्पतालको परिकल्पनाका साथ अगाडि बढिरहेको छ।
सहकर्मी श्रीधर उपाध्यायले प्रस्तुत गर्नुभएको यो सामग्रीपछि फेरि पनि स्वागत छ कार्यक्रम सहज स्वास्थ्य चर्चामा छौं। सहज स्वास्थ्य चर्चामा आज हामीले कुराकानी गर्दैछौं गर्भवती महिलाका समस्या, गुनासा र जिज्ञासा मेट्दैछौं। हामीसँग हुनुहुन्छ चितवन मेडिकल कलेजकी मातृ स्वास्थ्य प्राध्यापक एमएससी नर्सिङ प्रतिभा ढकाल हुनुहुन्छ कार्यक्रममा। म उहाँलाई स्वागत गर्न चाहन्छु। ढकालजी, स्वागत छ यहाँलाई विजय एफएममा।
धन्यवाद।
आराम हुनुहुन्छ?
एकदम।
अस्पतालतिरबाटै आउँदै हुनुहुन्छ कि घरतिरबाट आउँदै हुनुहुन्छ?
आज शनिबार छुट्टीको दिन थियो, घरबाटै आउँदैछु।
शनिबार छुट्टीको दिन, हामीले आज गर्भवती महिलाका विषयमा कुराकानी गर्दैछौ। गर्भ धारणदेखि प्रसुतिसम्मका कुराकानी गर्दैछौँ। अझ यो भन्दा पनि अझै गर्भधारणका लागि एउटा प्रिपरेसन हुन्छ नि, एउटा सोच, एउटा चाहिँ तयारी, त्यो पनि हामी कुराकानी गरौँला अलिकति समस्याको कुरा। सुरुमा मैले सोध्न चाहे, गर्भवती महिलाले सबैभन्दा पहिला एकदमै अब मैले गर्भधारण गर्छु अथवा मैले अब छोराछोरी जन्माउनु पर्छ, मेरो सन्तानलाई जन्म दिनुपर्छ भन्ने सोच राख्दाखेरि सबैभन्दा ध्यान पुर्याउनु पर्ने पहिलो कुरा चाहिँ के हो?
सुरुमा त हाम्रो जस्तो नेपालमा चाहिँ एकैचोटि सोचिने गरिँदैन, अथवा चाहिँ मैले गर्भधारण गर्छु भन्नुभन्दा अगाडि चाहिँ डक्टरहरूको सल्लाह लिने चलन अलिक कम नै छ अहिले हामीलाई चाहिँ। हाम्रो उसमा चाहिँ प्रिकन्सेप्सनल केयर भनिन्छ, त्यसमा जसमा चाहिँ एउटा दम्पति नै गएर सल्लाह लिने, अब हामी गर्भधारण गर्न चाहन्छौँ, अब हामीले गर्न हामी उचित, हामी दम्पतिमा केही त्यस्तो छ जसले गर्दाखेरि बच्चामा केही हुन सक्ने असरहरू छ कि छैन भनेर चाहिँ सुरुमै सल्लाह लिनुपर्ने हो। तर यो चाहिँ कमै मात्रामा भइरहेको छ, जब गर्भधारण भइसक्छ अनि मात्रै चाहिँ चिकित्सकमा जाने अथवा अस्पताल जाने भइरहेको छ। तर प्रिकन्सेप्सनल केयर गर्नु चाहिँ एकदमै जरुरी छ, किनभने कहिलेकाहीँ अब वंशाणुगत रोगहरू हुनसक्छ आमा बुवाहरूमा होइन, त्यो चाहिँ जाँच गर्ने अथवा चाहिँ आमालाई केही समस्या छ, प्रेसर हाईको, सुगरको त्यस्तो समस्या छ कि छैन भनेर सुरुमै पत्ता लगाएर त्यसको निवारण गरेर बल्ल अनि त्यसपछि अब प्लान गर्ने भनेर चाहिँ सल्लाह, उचित सल्लाह पायो भने चाहिँ पछिको भविष्य राम्रो हुने थियो।
हामीलाई यो बिचमा एकजनाले भर्खरै म्यासेज गर्नुभएको छ, डेट आउन एक महिना बाँकी छ, दिनको करिब दुईदेखि तीन पटक हल्का फोहोर पानी बगिरहन्छ, थोरै मात्रामा चिकित्सकलाई एक सातादेखि देखाएको पनि थिए भन्नुभएको छ भरतपुरबाट सुनिताजीले। उहाँको समस्यामा के भन्नुहुन्छ?
अब हल्का हल्का सेतो पानीहरू बग्ने अलिअलि त हुन्छ, तर कहिलेकाहीँ चाहिँ त्यसमा पानीसँगै रगत मिसिँदै गयो होइन, त्यसपछि अब यो नाङ्गहरू चिलाउने भयो, अथवा त्यसमा चाहिँ हल्का तल्लो पेट दुख्ने, पिसाब फेर्दाखेरि अलिअलि समस्या आउने, पिसाब पोल्ने, पिसाब थोरै थोरै हुने, त्यस्तो भयो भने चाहिँ इन्फेक्सन संक्रमणको कारणले हुनसक्छ। अब उहाँले भर्खरै डक्टरलाई चिकित्सकलाई पनि देखाउनु भएको रहेछ, अब त्यस त्यो गरेर केही जाँचहरू गर्नुभयो कि त्यसको औषधि खानुभयो कि भएन, त्यो किनभने हामीले इन्भेस्टिगेसन गरिसकेपछि, जाँच गरिसकेपछि केही पिसाबमा अथवा रगतमा केही खराबीहरू छ कि भने त्यो गर्नुभयो कि भएन उहाँहरूले।
म उहाँ अनलाइनमै हुनुहुन्छ, यदि हामीलाई सुन्दै हुनुहुन्छ भने कृपया तपाईँको जानकारी थप, औषधि कुनै प्रयोग गर्नुभएको छ कि छैन, चिकित्सकलाई देखाएपछि उहाँको प्रतिक्रिया के आयो लगायतको पनि जानकारी दिनुभयो भने अझै तपाईँलाई डक्टर साहबले अझै क्लियर पारिदिनुहुनेछ, यो अनुरोध गर्न चाहन्छु। र यसै गरी तपाईँका पनि आफ्ना जिज्ञासाहरू कुनै छन् भने मैले श्रोता आफन्तलाई यतिखेर अनुरोध गर्न चाहे, आज हाम्रो नम्बर 4552082 हामीसँग छैन, त्यसैले म अनुरोध गर्न चाहे 98054567115 यो नम्बरमा म्यासेज गर्नुभयो भने हामी यहाँबाट तपाईँलाई चाहिँ कल ब्याक गर्छौँ। 98054567115 यो नम्बरमा तपाईँले यदि म्यासेज गर्नुभयो भने हामी यहाँबाट कल ब्याक गर्छौँ। यसका साथै 0785014006 लाइनमा आएर पनि आफ्ना प्रश्नहरू राख्न सक्नुहुन्छ, जिज्ञासाहरू राख्न सक्नुहुन्छ। डक्टरसँग सिधै प्रश्न राख्ने एउटा अवसर हो, प्रत्यक्ष कुराकानी गरेर तपाईँले आफ्ना मनमा लागेका कुराहरू मेटाउन सक्नुहुनेछ। डाक्टर हामी फेरि पनि कुराकानीमै हल्छौँ। जस्तो यस्ता समस्याहरू चाहिँ के कारणले हुन्छ अलिकति क्लियर पारिदिनु न?
गर्भवती अवस्थामा चाहिँ विशेष गरी ध्यान दिनुपर्ने एउटा पर्सनल हाइजिन भन्छ हामी, जुन चाहिँ शारीरिक के अरे यो सफा सुग्घर भएर बस्नुपर्ने अवस्था, त्यसमा चाहिँ अब नुहाउने डेली दिनदिनै नुहाउनेदेखि लिएर भित्रको कपडाहरू चाहिँ फेर्नुपर्ने हुन्छ होइन, अनि एक त गर्भवती अवस्थामा चाहिँ छिटो संक्रमण हुने देखिने भएको हुनाले अलिकति आफूलाई पनि शरीरलाई पनि ध्यान दिनुपर्ने हुन्छ, प्रशस्त मात्रामा पानी खाने, सागसब्जीहरू खाने होइन, त्यसले गर्यो भने चाहिँ आफ्नो हेल्थ पनि राम्रो हुँदै जान्छ। र यो छिटो संक्रमण देखिने भएको हुनाले चाहिँ आफूले अलिकति आफूलाई चाहिँ केयर गर्नुपर्ने हुन्छ, विशेष गरी पर्सनल आफ्नो सरसफाइमा चाहिँ ध्यान दिनुपर्ने हुन्छ।
जस्तो दैनिक नुहाउने कुरामा अहिले अहिले नै प्रसङ्गलाई जोडौँ, जाडोको समयमा चाहिँ अधिकांशले अझ भएन गर्भवती महिलाहरूलाई चाहिँ के सुझाव घरका दिनुहुन्छ भने तिमी धेरै पानीमा नखेल है,
हजुर
होइन, तिमी धेरै चिसोमा नखेल है भन्ने खालको सुझाव चाहिँ दिने गर्नुहुन्छ, उहाँहरूले कसरी व्यवस्थापन गर्ने त्यस्ता कुरा?
दिनदिनै नुहाउन नसके पनि जुन भित्री भित्रको अङ्गहरू चाहिँ सफा गरेर दिनदिनै चाहिँ कपडाहरू फेर्नु भयो भने पनि हुन्छ होइन, हप्तामा दुईचोटि तिनचोटि जति सकिन्छ नुहाउने अथवा त्यसपछि चाहिँ दिनदिनै चाहिँ आफूलाई सफा सुग्घर राख्न चाहिँ सकिन्छ।
हामी कार्यक्रम सहज स्वास्थ्य चर्चामा छौँ। विजय एफएम 101.6 सुन्दै हुनुहुन्छ। यसै गरी इन्टरनेट अनलाइनबाट www.vijayfm.org.np लगइन गरेर पनि सुन्दै हुनुहुन्छ भने एन्ड्रोइड मोबाइल प्रयोगकर्ताहरूले देश तथा विदेशमा रहेर मोबाइल एप्लिकेशनबाट पनि हामीलाई सुन्दै हुनुहुन्छ। यदि तपाईँको परिवारमा गर्भवती महिलाका कुनै समस्याहरू छन्, गर्भधारण गरेदेखि प्रसूति गराइसकेपछि सम्मका पनि समस्याको समाधान हामी गर्नेछौँ। हामीसँग हुनुहुन्छ चितवन मेडिकल कलेज भरतपुरकी मातृस्वास्थ्य प्राध्यापक एमएससी नर्सिङ प्रतिभा ढकालजी हुनुहुन्छ। हामी उहाँसँग तपाईँका जिज्ञासालाई मेटाउने एउटा प्रयास गर्नेछौँ। तपाईँको स्वास्थ्यमा हाम्रो सरकार हो। डाक्टर साहबसँग म फेरि पनि केन्द्रित हुन चाहे। जस्तो गर्भधारण गरिसकेपछि नियमित औषधि सेवनको कुरालाई सबैभन्दा महत्वपूर्ण मानिन्छ, तर यद्यपि मलाई लाग्छ पहिलो चरणमा नै जति दिनमा अथवा जति महिनामा हामी चिकित्सकको परामर्शमा पुग्नुपर्ने हो, चिकित्सकसम्म पुग्नुपर्ने हो, त्यो चाहिँ धेरै कमले मात्र गर्नुभएको हुन्छ। अलिकति टाइम अलिक हर्किसकेपछि, अलि महिना बितिसकेपछि ल न त भनेर अथवा अरूको फोर्समा जाउ न जाऊ जाऊ भनेपछि बल्ल जाने परम्परा पनि छ। कतिको महत्वपूर्ण हो यो चाहिँ औषधि लिने कुराहरू?
एकदमै महत्वपूर्ण छ। अघि मैले जुन प्रिकन्सेप्सनल केयरको कुरा गरेँ, जब बच्चा अब हामी चाहिँ अब बच्चा पाउने भन्ने जुन प्लान गर्छौँ त्यसपछि चाहिँ सुरुमा हामीले औषधि प्रयोग गर्नुपर्ने हुन्छ, फोलिक एसिड भन्ने हुन्छ होइन, त्यो चाहिँ सुरुदेखि नै हामीले एक महिना बच्चा प्लान गर्ने चाहिँ एक महिना अगाडिबाट खान सुरु गऱ्यौँ भनेदेखि चाहिँ पछि गएर बच्चामा हुने जुन न्युरोलोजिकल डिजिज भन्छ त्यसमा चाहिँ अब जसको चाहिँ यो नसा सम्बन्धी जुन रोगहरू हुन्छ होइन त्यसमा चाहिँ त्यो हुनबाट बचाउँछ। किनभने पहिलो तीन महिनामा नै हाम्रो ब्रेनको चाहिँ धेरै जसो विकास भएको हुनाले चाहिँ सुरु किनभने गर्भवती छु भन्ने कुरा त एउटा महिना कटेपछि बल्ल पो थाहा हुन्छ, त्यतिन्जेलसम्ममा त बच्चाको धेरै विकास भइसकेको हुन्छ। त्यही भएर सुरुदेखि नै हामीले जुन प्लान गर्नुभन्दा अगाडि एक महिना अगाडिबाट नै फोलिक एसिड खायो भने चाहिँ त्यो चाहिँ तीन महिनासम्म खानुपर्ने हुन्छ गर्भवती भएको, र त्यो खान सुरु गर्यो भने चाहिँ केही हदसम्म चाहिँ त्यस्ता रोगहरू चाहिँ बाट बस्न सकिन्छ।
हामी कार्यक्रम सहज स्वास्थ्य चर्चामा छौँ। फेरि पनि जानकारी गराउन चाहन्छु, आज हामीसँग 98455820082 नम्बर छैन, त्यसैले अनुरोध गर्न चाहेँ 98054567115 98054567115 यो नम्बरमा म्यासेज गर्नुभयो भने हामी यहाँबाट तपाईँलाई कलब्याक गर्छौँ र चाहिँ तपाईँका समस्या समाधानको प्रयास गर्नेछौँ। हामीलाई धेरै श्रोता आफन्तले मैले एउटा चाहिँ सेयर गर्न चाहेँ डाक्टर साहबसँग, म आज दिउँसो केही सर्वसाधारणलाई भेट्न गएँ, मलाई यो क्वेसन केही आउँछ कि भनेर, तर चाहिँ मैले क्वेसनहरू चाहिँ त्यति धेरै पाइनँ, अन्त केही सर्वसाधारण हुनुहुन्थ्यो जसले होइन नभन्ने नभन्ने भन्नुभयो होइन, समस्या छन् भने राख्नुहोस् न भन्दा नाइ नाइ नभन्ने कहाँ भन्ने, यस्तो खालको म अझै पनि उहाँहरू चाहिँ खुलेर प्रश्न राख्न चाहनुहुन्न। मैले कतिलाई आग्रह गरेँ ठिकै छ नाम नभन्नुहोस् अथवा नाम परिवर्तन गरेर भन्नुहोस् त नि, तर तपाईँको समस्या छ भने चाहिँ सुनाउनुहोस् भन्ने तरिकाको आग्रह गर्दा पनि उहाँहरू अझै पनि चाहिँ धक मान्नु भएको चाहिँ अवस्था छ। यस्तो अवस्थामा चाहिँ महिलाहरू कसरी चाहिँ तपाईँको चिकित्सकसम्म पुग्छन्, कसरी चाहिँ अस्पतालसम्म पुग्छन्, सबैसँग सेयर गरेर समस्या समाधान गर्छन्, के गर्न
सके पनि सरकारले धेरै खर्च गरेको छ यसलाई, गर्भवती मातृ शिशु को लागि भनेर एकदमै धेरै गरेको छ। तैपनि हामीले चाहिँ जुन सरकारले जुन अहिले चार पटक कम्तीमा पनि चार पटकसम्म चाहिँ गर्भवती जाँच गर्नुपर्छ, एउटा चार महिनामा, एउटा छ महिनामा, एउटा आठ महिनामा र नौ महिनामा गर्नुपर्छ भनिएको छ। तर यसो एक वार्षिक रूपको हामीले रिपोर्ट हेर्दाखेरि चाहिँ एक पटक गर्ने धेरै देखिनुहुन्छ, तर चार पटकसम्म पुग्ने चाहिँ धेरै नै कम हुन्छ। अब यसमा चाहिँ अब केही समस्या आयो भने गइहाल्ने, तर आएन भने किन गइराख्ने र सबै ठिकै त छ नि भन्ने कुराहरू पनि आउँछ। अर्को चाहिँ के हुन्छ भने अब महिलाको हामी अब केटा मान्छेकोमा जाँदाखेरि चाहिँ हामीलाई अलिक अप्ठ्यारो फिल हुन्छ भन्ने कुरा पनि हुन्छ, अलिकति केटी मान्छे नै डक्टर भइदिएदेखि चाहिँ हामीलाई पनि सजिलो हुन्थ्यो भन्ने किसिमको त्यो सोच पनि हुन्छ अहिलेसम्म। त्यही कारणले गर्दाखेरि अझ कति समाजमा चाहिँ खुलेर अगाडि नआउन सकेको हुन सक्छ।
यतिखेर कोही श्रोता आफन्त हुनुहुन्छ फोन सम्पर्कमा, हजुर नमस्कार।
नमस्कार,
कहाँबाट को बोल्नुभयो?
म चितवनदेखि सीता शर्मा।
सीता शर्मा चितवनदेखि, सीताजी डाक्टर साहबसँग के छ यहाँको प्रश्न जिज्ञासा, सिधै कुराकानी गर्न सक्नुहुन्छ? सीताजी
हजुर, सीताजी तपाईँलाई के के समस्या परेछ अहिले?
नमस्कार
हजुर, नमस्ते।
समस्या त खासै केही होइन होइन, मलाई खाना खाँदाखेरि जहिले पनि भोमिट हुने गर्छ, खास के भएर हो भनेर सोध्नु।
कति महिना भयो तपाईँको?
लगभग नौ महिना हुन लाग्यो, अझै पनि भोमिट हुन, खाना खाए भोमिट हुन्छ।
सुरुदेखि नै हो?
हजुर।
पहिला तिन महिनामा पनि गाह्रो भएको थियो?
हजुर।
ए
यस्तो हुन्छ गर्भवतीको भएको बेलामा चाहिँ अलिकति धेरै खाना एकैचोटि खायो भने पनि गाह्रो हुन्छ होइन, त्यही भएर चाहिँ अब खाने बान्ता हुन्छ भन्ने बित्तिकै खानै छोड्ने चाहिँ होइन, तर थोरै थोरै गरेर चाहिँ धेरै पटक गरेर खानुभयो भने चाहिँ सजिलो हुन्छ। धेरै जसो चाहिँ गर्भवती बेलामा चाहिँ धेरै चिल्लो मसला भएको खानेकुराहरू चाहिँ नखानु भयो कि बेस हुन्छ।
जस्तो सीताजीलाई कुनै मेडिसिन अथवा त्यस्तो युज गर्नुपर्ने, त्यस्तो भोमिटिङ रोक्नुपर्ने त्यस्तो
होइन, अब भोमिटिङ हुने बित्तिकै औषधि नै खानुपर्छ भन्छ नि, तर एकदमै गाह्रो भयो उहाँलाई चाहिँ अब खानै रुच्नेन, पानी खाँदा पनि भोमिट भयो, त्यसले त्यस्तो छ भने चाहिँ औषधि नै खानुपर्ने हुन्छ, तर सामान्यतया कहिले कहिले खाँदाखेरि भोमिट भयो चाहिँ हुन सक्छ।
सीताजी अरू केही जिज्ञासाहरू छन्?
अरू जिज्ञासा खासै त्यस्तो त होइन म्याडम है, त्यही दुई तिन दिन 9 महिना हुन लागिसक्यो, 2-3 दिन अगाडिबाट निन्द्रा अलिक परेको छैन के कारणले होला भनेर,
निन्द्रा परेको छैन खुसी लाग्यो होला
अब बच्चा हुने बेला भयो भनेर टेन्सन मान्नु भयो जस्तो धेरै
त्यही पनि
हुनसक्छ, एउटा त एउटा त्यो पनि हुनसक्छ, अर्को चाहिँ अलिकति पेट ठुलो हुँदै गएपछि सुत्न गाह्रो पनि हुन्छ होइन,
राति 1 घन्टा पनि निन्द्रा लागेको छैन 3 दिन भयो।
केही सोचेर बस्नु भएको छ कि?
सोचेको पनि छैन।
कुन पाली हो तपाईँ, पहिलो हो कि दोस्रो?
तेस्रो।
तेस्रो हो, त्यसो भने त पहिला पनि त त्यस्तो तपाईँले एक्सपिरियन्स छँदैछ होइन, अब केही दिमागमा केही खेलाएर बस्नु भएको छ भने त हो, नभए त निन्द्रै नलाग्ने भन्ने चाहिँ एउटा चाहिँ अलिकति आफूलाई असजिलो शरीर गरुङ्गो भएर गाह्रो भएर यता फर्किन उता फर्किन गाह्रो भएको हुनाले पनि निन्द्रा नलाग्न सक्छ है, नभए चाहिँ त्यस्तो निन्द्रै
लाग्दैन, तर सोचेको पनि छैन, 3 दिन भयो निन्द्रा परेको छैन।
तपाईँलाई लाग्छ सीताजी तपाईँ आफूले गर्भधारण गरेको कारण अथवा यो प्रसूतिको समय आउन लागेको भएर हो कि भन्ने जस्तो लागेको छ कि अरू नै कुनै पारिवारिक कारण पनि हुन सक्छ कि रक्षावेशमा?
एउटा त तनावले गरेर पनि हुन सक्छ, अर्को चाहिँ अब शरीरमा अलिकति हर्मोनको चेन्जेसहरूले गर्दाखेरि पनि त्यस्तो हुन सक्छ, तर अब त्यसले गरेर निन्द्रै नलाग्ने भन्ने त
चिकित्सकको परामर्शमा पुग्नु आवश्यक छ कि छैन त्यस्तो भए अब अहिले?
अब तुरुन्तै त गइहाल्नु पर्ला जस्तो लाग्दैन, अलिकति तनावमुक्त हुने होइन, खानेकुराहरू राम्रोसँग खाने र अलिकति दिमागलाई चाहिँ त्यो झन् निन्द्रा लागेन भनेर झन् सोच्नु भयो भने झन् लाग्दैन, त्यही भएर अलिकति मनलाई डाइभर्ट गरेर चाहिँ आफूलाई शान्त पार्ने कोसिस गर्नुभयो भने चाहिँ अवश्य लाग्ला, तपाईँलाई फेरि पनि त्यस्तै गाह्रो भयो भने चाहिँ तपाईँ चिकित्सकमा जान सक्नुहुन्छ, किनभने फेरि धेरै दिनसम्म निन्द्रा लागेन भने तपाईँलाई त्यसले गर्दा झन् झन् तनाव हुँदै जान्छ, त्यसले गर्दा तपाईँलाई सँगसँगै बच्चालाई पनि असर गर्न सक्छ।
हस् हुन्छ सीताजी, धेरै धेरै धन्यवाद। हस् हुन्छ, यतिखेर भरतपुर चितवनबाट सीता शर्माजी हुनुहुन्थ्यो। यसै गरी हामीलाई फेसबुकमा अर्को म्यासेज आएको छ, बच्चाको तौल 2.5 केजी छ, पानीको मात्रा कम भएको खण्डमा अपरेसन गरेर बच्चा निकाल्दा बच्चालाई कुनै असर गर्छ कि गर्दैन भन्नुभएको छ हामीलाई।
हजुर,
बच्चाको तौल 2.5 केजीको छ,
2.5 केजी त नर्मल हो, कति महिनाको
उहाँको? अब 1 महिना बाँकी छ डेट आउन,
1 महिना बाँकी हुँदाखेरि पनि 2.5 भनेको त एकदमै राम्रो, बच्चाको तौल एकदमै राम्रो छ होइन, पानी कम भन्दाखेरि पनि अब कति कम भन्ने हुन्छ होइन, कुनै चाहिँ एकदमै धेरै कम हुन्छ तुरुन्तै अपरेसन गरेर निकाल्नु पर्ने हुन्छ, कुनै चाहिँ बोर्डर लाइन होइन, अब त्यो कम कम हुनेतिरको गइराखेको छ भनेदेखि चाहिँ हामीले राखेर औषधि राखेर नर्मल पनि ट्राई गर्न सक्छौँ, तर धेरै नै कम छ भने त हामीले त्यसलाई चाहिँ वेट गर्न सक्दैन, तुरुन्तै अपरेसन गरेर निकाल्नु पर्ने हुन्छ, र अपरेसन गर्दाखेरि त्यस्तो कुनै पनि असर गर्दैन, किनभने यदि बच्चाको जुन खेल्ने पानी हुन्छ त्यो पानी धेरै नै कम छ भने त हामीले नर्मल ट्राई गर्यो भने झन् बरु उल्टै बच्चाले चाहिँ असर गर्न सक्छ।
उहाँ हाम्रो प्रत्यक्ष अनलाइनमा पनि हुनुहुन्छ, त्यही भएर फेरि प्रश्न गर्नु भएको छ, उहाँकै समस्यामा 4 पानी बगेको खण्डमा नियमित सरसफाई गरिरहेको छु, लुगा चेन्ज पनि गरिरहेको हुन्छु, तर औषधि सेवन गरेको छैन, लगाएको पनि छैन, औषधिको चाहिँ कुनै पनि औषधि प्रयोग गरेको छैन, कुनै इन्फेक्सनको डर हुन्छ कि हुँदैन भन्नुभएको छ उहाँले?
अब
उहाँको डेट आउन 1 महिना बाँकी छ, अगाडि नै जानकारी
4 पानी बग्छ, तर अब 4 पानी मात्र बग्ने हो कि तल्लो पेट पनि दुख्ने, त्यसमाथि अब यो नाङ्गाहरू चिलाउने होइन, त्यस्तो हुन्छ कि हुँदैन, त्यस्तोहरू समस्याहरू छ भनेदेखि चाहिँ संक्रमण हुन सक्छ, तर हल्का अलिअलि चिप्लो 4 पानीहरू बग्ने जस्तो त हल्का गर्भवती अवस्थामा हुन सक्छ,
यदि उहाँको तल्लो पेट दुख्ने र योनाङ्ग चिलाउने
छ भने चाहिँ हल्का अलिअलि चाहिँ 4 पानी चाहिँ बग्छ होइन, तर उहाँले चाहिँ हेर्नुपर्छ त्यसमा छल्ला कपडा भिज्ने गरी पानीहरू गयो भने चाहिँ पानीको फोकाहरू फुटेको हुन सक्छ होइन रगत मिसेकोहरू जो गएको छ भने चाहिँ अब व्यथा लाग्नेको सुरु भएको हुन सक्छ तर हल्का अलिअलि फोहोर पानी बगेको छ अरू केही पनि समस्या छैन भने चाहिँ प्रशस्त रूपमा पानी खाने अब नियमित रूपमा सरसफाई गरि नै राख्नु भएको रहेछ त्यसलाई निरन्तरता दिने
एकदमै धेरै धेरै धन्यवाद भन्न चाहन्छु यसरी नै तपाईँ पनि यदि हामीसँग प्रत्यक्ष रूपमा अनलाइनमा आएर पनि कुराकानी गर्न सक्नुहुनेछ विजय एफएम 101.6 छ यसरी तपाईँलाई जानकारी गराउँ लक्ष्मी पौडेल अलिक एमई लक्ष्मी पीएयुडीएल पौडेलमा पनि आएर प्रत्यक्ष च्याट गर्न सक्नुहुन्छ हामी तपाईँको समस्या जुन कुनै माध्यमबाट हो सम्बोधन गर्ने प्रयास गर्नेछौँ यसै गरी 0785014006 को लाइन खुल्ला छ यसै गरी आज 98054656 98054 म नम्बर सम्झाउँदैछु 98054656 यो नम्बरमा म्यासेज गर्नुभयो भने हामी यहाँबाट कल ब्याक गर्छौँ तपाईँलाई जानकारी गराउँ यदि तपाईँ आफ्नो नाम भन्न चाहनुहुन्न भने नाम नभन्नुहोस् ठिकै छ अथवा नाम परिवर्तन गरेर भन्नुहोस् तर तपाईँको समस्या छ भने म भन्दिनँ भनेर चाहिँ नबस्नुहोस् र समस्याको समाधान हामी गर्छौँ त्यसका लागि तपाईँले आफ्नो समस्या हामीसँग बताइदिनु पर्ने हुन्छ जानकारी गराउनु पर्ने हुन्छ तपाईँको नाम परिवर्तन गरेर होस् अथवा नाम नभनेर होस् हामी त्यसका लागि फोर्स गर्दैनौँ तर तपाईँको समस्या के हो त्यो भने सुन्नेछौँ विजय एफएम 101.6 सुन्दै हुनुहुन्छ कार्यक्रम सहज स्वास्थ्य चर्चामा छौँ आज हामीसँग चितवन मेडिकल कलेज भरतपुरकी मातृ स्वास्थ्य प्राध्यापक एमएससी नर्सिङ प्रतिभा ढकालजी हुनुहुन्छ हामी उहाँसँग गर्भवती महिलाका समस्या र गर्भवती महिलालाई पर्ने कुनै पनि अब गर्भधारणदेखि प्रसुतिसम्मका समस्या गुनासा जिज्ञासाहरूको समाधान गर्ने प्रयासमा जुटिरहेका छौँ प्रतिभाजी म फेरि पनि जोड्न चाहेँ यो जब समय नजिकिन्छ प्रसुतिको समय जब नजिक नजिक हुन्छ अधिकांश महिलाहरूले चाहिँ अब कस्तो हुन्छ भन्दा सुझाव चिकित्सकहरूको सुझाव आफन्तको सुझाव काम अथवा आफ्नो अलिकति श्रम पर्ने कामहरू अलिकति बढी श्रम खर्चिनु पर्ने कामहरू नगर्न सुझाव पनि दिइरह हुन्छन् फेरि अलिकति उसलाई शारीरिक रूपमा व्यायाम उसले नियमित गर्नुपर्ने व्यायामको पनि आवश्यकता परिरह पनि हुन्छ भन्ने गरिन्छ कसरी सन्तुलन मिलाउने के गर्न आवश्यक छ
अब नजिकै गर्दा भन्दा पनि सुरुदेखि नै हामीले चाहिँ भारी कुराहरू नउठाउने होइन अब अरू नियमित घरको कामहरू त हामीले गर्न सक्छौँ त्यसमा पनि अब अलिअलि गर्भवती अवस्थामा व्यायाम गर्नै नहुने भन्ने छैन केही व्यायामहरू छन् जुन चाहिँ हामीले नियमित रूपमा गर्यौँ भनेदेखि चाहिँ फाइदा पनि हुन्छ किनभने गर्भवती रूपमा गर्भवती भएको अवस्थामा धेरै चेन्जहरू आएको हुन्छ सामान्य देखिन सक्ने भनेको कब्जियत देखिन सक्छ होइन ढाड दुख्ने समस्याहरू हुनसक्छ कब्जियतले गर्दाखेरि चाहिँ बवासे पाइल्स भन्छ त्यो समस्याहरू चाहिँ देखिन सक्छ अब त्यसको लागि चाहिँ हामीले निवारण गर्नको लागि अलिकति बस्दाखेरि अलिकति आसन मिलाएर बस्ने होइन झुक्दाखेरि पनि सिधै ननिउरिने टुक्रुक्क बसेर चाहिँ केही कुराहरू उठाउनु छ भने बसेर उठाउने त्योदेखि लिएर अरू लामो लामो सास फेर्ने जुन बिहान दिउँसो बेलुका हामी गर्न सक्छौँ अरू त्यस्तै गरी अरू व्यायामहरू पनि छ जुन चाहिँ हामीले गर्न सक्छौँ तर एकदमै अरू बेला गर्ने जस्तो भारी व्यायामहरू गर्ने भारी भारी उठाउने त्यस्तो चाहिँ हामीले नगरेकै बेस हुन्छ
जस्तो यो कार्यालयमा काम गर्ने महिला कर्मचारीहरू हुनुहुन्छ जसले गर्भधारण गर्नुभएको हुन्छ उहाँहरू धेरै जसो एकै ठाउँमा चाहिँ दिनभरि बस्नुपर्ने होइन अथवा जे काम गरिरहनु भएको छ त्यसैमा नै लामो समयसम्म खटिरहनु पर्ने चाहिँ अवस्था हुनसक्छ त्यस्तो अवस्थामा उहाँहरूले कस्तो सचेतना अप्नाउनु आवश्यक छ
अब लामो समयसम्म बस्दाखेरि चाहिँ हामीले बस्दाखेरि कसरी बस्नुपर्छ भन्ने कुरामा चाहिँ ध्यान दिनुपर्ने हुन्छ अब हामी बस्दाखेरि यो पछाडिको ढाडलाई चाहिँ सिधा गरेर बस्नुपर्ने हुन्छ धेरै समयसम्म बस्दाखेरि चाहिँ हामीले त्यो कसरी बसेको छौँ भन्ने कुरा ध्यान दिँदैनौँ होइन त्यो काममै नै लगन भएर बसेको हुनाले याद ध्यान दिँदैनौँ त्यसले गर्दाखेरि चाहिँ धेरै जस्तो त्यस्तो महिलाहरूमा चाहिँ ढाड दुख्ने समस्याहरू देखिन सक्छ त्यस्तो छ भने बेला बेलामा बिस्तारै उठ्ने होइन एकछिन फेरि आफू हिँडेर आउने अनि फेरि बस्ने त्यसो गर्यो भने पनि राम्रो हुन्छ फेरि धेरै लामो समयसम्म खुट्टा झुन्डाएर बस्यो भने पनि खुट्टा सुन्निने होइन त्यो समस्याहरू देखिन सक्छ त्यही भएर चाहिँ सकेसम्म खुट्टाहरूलाई चलाइराख्ने अनि अलिक हिँडुल गर्ने फेरि बस्दाखेरि पनि ध्यान दिएर बस्यो भने चाहिँ राम्रो हुन्छ
हामीलाई फेरि एउटा गुनासो आएको छ एउटा जिज्ञासा आएको छ बच्चा उल्टो भएको अवस्थामा ब्रिज पोजिसनमा छ भने पशुले जस्तै हात र घुँडाले टेकेर बस्दा सुल्टो हुने सम्भावना प्रबल हुन्छ रे यो एक जापानिज चिकित्सकको सुझाव हो यसमा सत्यता छ कि छैन मेडिकल साइन्सले के भन्छ भनेर सोध्नु भएको छ बच्चाको पोजिसनको कुरा
बच्चा उल्टोलाई त ब्रिज प्रेजेन्टेसन नै भन्छ अवश्य त्यही नै हो होइन तर हाम्रो जस्तो नेपालको कन्टेक्स्टमा चाहिँ प्राय जसो उल्टो बच्चा छ भने चाहिँ अपरेसन नै गरिन्छ पहिलो बच्चा हो भनेदेखि चाहिँ होइन अब दोस्रो तेस्रो बच्चाहरू बच्चा छ पहिला पनि नर्मल नै पाइसक्नु भएको छ भने हामीले नर्मलले ट्राई गर्छौँ, नर्मल तलैबाट निकाल्ने ट्राई गर्छौँ, त्यसमा चाहिँ सुरुमा खुट्टा आउने होइन, कसैको चाहिँ खुट्टा नआएर पहिला चाहिँ पछाडिको भाग आउने, त्यसपछि बल्ल खुट्टा, त्यो कसरी बसेको छ त्यस अनुसारले चाहिँ आउँछ। अब त्यो आमा नै उल्टो घुँडा टेकेर बस्यो सुल्टो हुन्छ भन्ने कुरा चाहिँ जुन उहाँले भन्नुभएको छ,
जापानी चिकित्सक घुँडा र हातले टेकेर बसे नि सुल्टो हुन्छ रे
भन्नुभएको छ, तर पछि जुन 9 महिनै कटिसकेपछि चाहिँ यो हुन चाहिँ अलिकति गाह्रो छ, किनभनेदेखि बच्चा ठुलो भइसकेको हुन्छ, उसले त्यो घुम्ने जुन ठाउँ पाएको हुँदैन, सानो बच्चा छ भनेदेखि त बिस्तारै बिस्तारै घुम्न पनि सक्छ, तर त्यो यसरी बस्यो भने चाहिँ घुम्छ भन्ने
चाहिँ छैन। उहाँले अर्को प्रश्न गर्नुभएको छ, अत्याधिक चिलाउने समस्या छ के गर्ने होला पनि भन्नुभएको छ।
अत्याधिक चिलाउँछ भने त पक्कै पनि संक्रमणको जिउ चिलाउने कि अब
तपाईँ एकदमै मैले यतिखेर अनलाइनमै हुनुहुन्छ, मैले क्लियर गर्न आग्रह गर्छु, कृपया तपाईँको जिउ चिलाउने समस्या या यौनाङ्ग चिलाउने समस्या हो त्यो पनि क्लियर गरिदिनु होला, र त्यो गरिदिनु भयो भने त्यो समस्याहरू समाधान गरौँला। एउटा प्रश्न गर्नुभएको छ, नर्मल डेलिभरीको लागि कसरी आत्मबल बढाउने, वा अलिकति कमजोर पहिलो बच्चा हो भने धेरै जसो महिलाहरूमा अलिकति हतोत्साही हुनुहुन्छ उहाँहरू, त्यस्तो अवस्थामा के गर्ने भन्नुभएको छ, नर्मल डेलिभरीको लागि आत्मबल आवश्यक
परेको छ। अवश्य पनि हो, दोस्रो तेस्रो गर्भभन्दा पहिलो गर्भमा चाहिँ डर हुन्छ, कस्तो हुने के हुने कतिको, किनभने धेरैजनाले भनेको सुनिन्छ एकदमै दुख छ, यस्तो पीडा हुन्छ कि महिलाहरूको त अर्को जुनी नै हो भन्ने पनि भनिन्छ होइन। अब दुख्न त एकदमै दुख छ कसैलाई, अब त्यो दुख्नेमा पनि भर पर्छ, कसैले चाहिँ दुखे पनि सहन सक्ने क्षमता हुन्छ, कसैको चाहिँ अलिकति दुखे भने पनि बढी चाहिँ देखिने चाहिँ हुनसक्छ होइन। तर अब दुख छ भनेर चाहिँ हतोत्साहित हुनु चाहिँ हुँदैन, किनभने चाहिँ नर्मल ट्राई गर, अहिले चाहिँ के छ भने सिजरिन जुन अपरेसन गर्ने रेट चाहिँ एकदमै धेरै बढेको छ, डराएर पनि हो कति मान्छे महिलाहरू चाहिँ अब होइन अपरेसन गर्नु के अरे नर्मल पाउनु भने दुख्छ बढी हुन्छ किन त्यस्तो गरिराख्ने अपरेसन गर्नु, तर अपरेसन भन्दा सबसे राम्रो भनेको चाहिँ नर्मल डेलिभरी नै हो होइन। त्यसको लागि चाहिँ हामीले चाहिँ अब चिकित्सकको सल्लाह अनुसार अब फेरि नर्मल डेलिभरी नै गराउँछु भनेर बस्यो, कुनै कुनै अवस्थामा फेरि अपरेसन पनि गर्नुपर्ने हुनसक्छ।
उहाँको शरीर चिलाउने समस्या रहेछ,
शरीर त्यस्तो हो भने चाहिँ अब्स्ट्रक्टिक कोलेस्ट्रासिस भन्छ यसमा चाहिँ हाम्रो मेडिकल टर्ममा होइन, त्यो चाहिँ अब जुन यो बिलिरुबिन भन्ने हुन्छ हाम्रो लिभरबाट प्रोडक्सन भएको, त्यो चाहिँ त्यो गर्भवती अवस्थामा चाहिँ त्यहाँबाट निस्किन नसक्ने कारणले गर्दाखेरि धेरै जम्मा भएको कारणले गर्दाखेरि त्यो चाहिँ शरीर चिलाउने होइन, अनि घाउ खटिराहरू आउने त्यस्तो हुनसक्छ, त्यसले त्यो छ भनेदेखि चाहिँ हामीले रगतको जाँच गरेर कति छ त त्यो भनेर हेर्नुपर्ने हुन्छ, बढेकै छ भनेदेखि चाहिँ चिकित्सकको सल्लाह अनुसार औषधि नै सेवन गर्नुपर्ने हुन्छ,
एकदमै चिलाउने समस्या हो भने चिकित्सकको सल्लाह। कार्यक्रम सहज स्वास्थ्य चर्चामा छौ गगन, हामी एकैछिन विश्रामतर्फ लाग्छौ, फेरि आउनेछौ, सुन्दै गर्नुहोस् सहज सुलभ र गुणस्तरीय स्वास्थ्य सेवाका लागि विशेषज्ञ चिकित्सक सहितको परीक्षण सेवा सहज सामुदायिक अस्पतालमा
हाम्रा सेवाहरू
24 घण्टा आकस्मिक सेवा, एम्बुलेन्स सेवा, परीक्षाला जाँच तथा औषधि पसल सेवा,
अन्तरङ्ग सेवा,
ECG, एक्सरे, भिडियो एक्सरे, इन्डोस्कोपी र कोलोनोस्कोपी,
सुरक्षित गर्भपतन सेवा,
सुत्केरी सेवा,
मातृ शिशु स्वास्थ्य कार्यक्रम,
स्त्री तथा प्रसूति रोग,
घर दैलो प्राथमिक स्वास्थ्य उपचार सेवा,
क्षयरोगका बिरामीका लागि डट सेन्टर,
मधुमेह, थाइराइड, मोटु रोग,
बाल रोग, हाट जोर्नी, पेट तथा छाती सम्बन्धी बिरामीका लागि
सहज सामुदायिक अस्पताल
गैंडाकोट 4 नवलपरासी, फोन 0785012848।
विजय FM 101.6।
विश्रामपछि फेरि पनि उपस्थित भएका छौं, कार्यक्रम सहज स्वास्थ्य चर्चामा छौं। कार्यक्रम सहज स्वास्थ्य चर्चालाई गैंडाकोटको सहज सामुदायिक अस्पतालले हामीसँगै समन्वय गरेको छ, हामीसँगै सहकार्य गरेको छ। तपाईँको स्वास्थ्य समस्यामा हाम्रो सरकार, हाम्रो चासो, कम्तीमा तपाईँको शरीरमा, तपाईँको जीवनमा रोगको समस्या छ, यदि कुनै रोगबाट ग्रसित हुनुहुन्छ भने त्यसको समस्या समाधानका लागि एउटा प्रयास गर्न सकौं, घरमै बसी बसी चिकित्सकसँग परामर्श लिने एउटा अवसर जुटाउन सकौं भन्ने हेतुले कार्यक्रम सहज स्वास्थ्य चर्चा प्रसारणमा ल्याएका हौं। आज एउटा विषयवस्तु छनौट गरेका छौं, गर्भवती महिलालाई पर्न सक्ने समस्या, गुनासा, प्रश्न यदि छन् भने हामीलाई 0785014 अथवा फेसबुकमा पनि जान सक्नुहुनेछ, विजय एफएमको फेसबुक पेज अथवा मेरो आफ्नो पर्सनल फेसबुक पेज लक्ष्मी पौडेलमा पनि गएर यदि यदि मेसेज गर्नुभयो भने पनि त्यसलाई हामी सम्बोधन गर्ने गर्छौँ र मैले आग्रह गरिरहेको छु यदि तपाईँ नाम खुलाउन चाहनुहुन्न भने पनि ठिक छ नाम नखुलाउनुहोस् तर कम्तीमा आफ्नो समस्या चाहिँ नलुकाइदिनुहोस् यो आग्रह गर्न चाहन्छौँ घरमै बसेर एक कल फोनको भरमा तपाईँसँग चिकित्सकसँग परामर्श गर्ने एउटा अवसर जुटेको छ यो आग्रह गर्न चाहन्छु डाक्टर साहब हामी फेरि पनि कुराकानीमा केन्द्रित हौ हामीसँग फेरि प्रश्न आएको छ उहाँले लेख्नुहुन्छ लिभर फङ्सन टेस्ट पछि औषधि खाइरहेको छु डेलिभरी पछि पनि चिलाउने समस्या हुन्छ कि हुँदैन भनेर सोध्नु भएको छ
डेलिभरी पछि यो समस्या धेरैजनाको चाहिँ हराएर जान्छ होइन यही हुन्छ किनभने यो चाहिँ बच्चा गर्भधारणको कारणले गर्दाखेरि भएको हुनाले बच्चा डेलिभरी भइसकेपछि चाहिँ के हुन्छ भने यो समस्या चाहिँ स्वतः निर्मूल भएर जान्छ आफै हराएर जान्छ
त्यो डेलिभरीसँगै अब बच्चासँग जोडिएको जुन गर्भधारण गरेपछि आएको समस्या भएको हुनाले गर्भ पछि चाहिँ प्रसुतिपछि यो समस्या समाधान पनि हुन सक्छ एकदमै म एकदमै धेरै धेरै धन्यवाद भन्न चाहन्छु तपाईँ पनि यसरी नै परामर्श लिन चाहनुहुन्छ हामीसँग यसरी नै कुराकानी गर्नु डाक्टर साहबसँग सिधै कुराकानी गर्ने एउटा अवसर मिलेको छ विजय आफ्नो 101.6 र सब मैले अर्को प्रसङ्ग कोट्याउन चाहेँ गर्भवती महिलाहरू जसले गर्भधारण गर्नुभएको हुन्छ जसले अझ गर्भधारण गर्ने भन्दा पनि नचाहिकन गर्भ जसको बसेको हुन्छ उहाँहरूले अलिकति स्वास्थ्यमा ख्याल पुर्याउनुहुन्न किन भन्दा रहर बिनाको गर्व मन एकदमै रहर लागेर गरेको होइन नहोस् भन्दा भन्दै बसेको गर्वलाई चाहिँ त्यति धेरै ध्यान दिनुहुन्न यो चाहिँ इच्छा बिना गर्व बसेपछि उहाँहरूले ध्यान नदिँदाखेरिको जोखिम भनेको के हो
जोखिम भनेको त सुरुमा खानपिनमै राम्रो भएन भने अवश्य पनि बच्चाको वृद्धि विकास राम्रो हुँदैन होइन अर्को कुरा चाहिँ जुन आमाले पाउनुपर्ने जुन न्युट्रिसन हो किनभने जस्तो अब हामी गर्भधारण गर्नुभन्दा अगाडि हामीलाई जति क्यालोरी चाहिन्थ्यो त्योभन्दा थप चाहिन्छ हामीले जस्तै दुई छाक खाना खान्छौँ भने गर्भावस्थामा एक छाक बढी गरेर तीन छाक खानुपर्ने हुन्छ खाना होइन अब त्यो आमाले राम्रोसँग खाना खाएन भनेदेखि त्यो खाना अवश्य पनि बच्चामा पुग्दैन बच्चामा नपुगेपछि बच्चाको वृद्धि विकास राम्रोसँग हुँदैन त्यसले गर्दा आमा त कमजोर हुने नै भयो त्यससँगसँगै लिएर बच्चा पनि बच्चा पेटमा हुँदा मात्रै नभएर पछि जुन बच्चा जन्मिन्छ जन्मिसकेपछि उसले चाहिँ उसको पछि गएर चाहिँ राम्रोसँग वृद्धि विकास नहुने उसको अब स्कुलमै पढ्न गयो भने स्कुलमा पनि उसको चाहिँ राम्रो पर्फर्मेन्स नहुने त्यस्तो हुन सक्छ
अनि यो जस्तो प्रसुति गराउने बेलामा चाहिँ घरमै गराउने चलन अब अहिले त बिस्तारै अस्पताल जाने डेट लिइसकेपछि त्यो समय आयो भनेपछि अथवा व्यथा लागेको आफूलाई थाहा भइसकेपछि चाहिँ जाने प्रचलन पनि छ तर अधिकांशले अझै पनि घरमै पनि गराउनुहुन्छ घरमै प्रसुति गराउँदाखेरि गराएको अवस्थामा अथवा कहिले काहीँ विशेष अवस्था हुन्छ किन भन्दाखेरि हतारमा चाहिँ हस्पिटल लैजान नपाइएला नसकिएला सम्भव नहोला त्यस्तो अवस्थामा घरमै गराउनु पर्ने पनि हुन्छ त्यस्तो अवस्थामा के कुरामा ध्यान दिनुपर्छ प्रसुति गराउँदा
त्यस्तो अवस्थामा सकेसम्म त अब हाम्रो सरकारले पनि सकेसम्म जोड चाहिँ अस्पतालमै गएर गर्नुपर्छ अब घरमा चाहिँ डेलिभरी नगर्ने भनेर भनेको छ अब कहिलेकाहीँ त्यस्तो हुन्छ व्यथा लागिसकेको हुन्छ थाहा हुँदैन छिटो व्यथा लाग्छ घरमै पनि हुनसक्छ त्यस्तो छ भनेदेखि चाहिँ हामीले सफा सुग्घरमा एकदमै ध्यान दिनुपर्ने हुन्छ होइन किनभने अब हामीले जस्तो हस्पिटलमा जस्तो हामीले पकाएर सामान युज गरेको हुन्छौँ होइन डेलिभरी गराउने बेलामा त्यस्तो सामान त घरमा हुँदैन त्यसले गर्दाखेरि अब त्यस्तो सामान नभए पनि हामीले कतिसम्म हुन्छ हात धुने होइन भुइँ सफा राख्ने त्यसपछि बच्चालाई निस्किसकेपछि न्यानो कपडा सफा जुन धोएर राखेको कपडाहरू चाहिँ घरमा हुनुपर्छ त्यसले गर्दा त्यसलाई चाहिँ बच्चालाई तुरुन्तै चाहिँ छोप्ने होइन सफा गर्ने लिएर त्यो गर्नुपर्ने हुन्छ तर घरमा डेलिभरी गराउँदाखेरि जोखिम चाहिँ धेरै नै हुन्छ किनभने अब बच्चा निस्किहाल्यो भने पनि कहिलेकाहीँ रगत धेरै गएर आमाको ज्यान पनि जाने खतरा हुनसक्छ त्यस्तो अवस्थामा तुरुन्तै हामीले चाहिँ त्यहाँ के अरे त्यसलाई म्यानेज गर्न सकेनौँ भनेदेखि चाहिँ आमाको ज्यान पनि जान सक्छ त्यो मात्र नभएर पछि गएर संक्रमण हुन सक्ने होइन संक्रमण आमालाई मात्र नभएर पछि बच्चालाई पनि संक्रमण देखिन सक्छ किनभने डेलिभरी गराउने ठाउँ राम्रो भएन भनेदेखि चाहिँ आमालाई मात्र नभएर बच्चालाई पनि संक्रमण देखिन सक्छ
अब जस्तो यो बच्चालाई घरमै प्रसुति गराइसकेपछि घरमा बच्चाको नाभि काट्ने कुरामा चाहिँ धेरै जसो अभिभावकले हतियारको प्रयोग गर्नुहुन्छ जो घरमै पाइने हतियारहरू धोइ पखाली गरेर हुन्छ कि अथवा नयाँ ब्लेडसम्म अहिले नयाँ ब्लेड प्रयोग गर्नसम्म थाल्नु भएको छ अस्पताल नजाने हकमा यो चाहिँ यो नाभि काट्ने सवालमा चाहिँ
नाभि काट पक्कै पनि पहिला चाहिँ जस्तो घरमा जे हतियार छ त्यही प्रयोग गरिन्थ्यो तर त्यस्तो गर्दाखेरि चाहिँ नाभिबाट चाहिँ संक्रमण एकदम धेरै देखेर बच्चाको मृत्युदर बढेको देखिएको छ त्यही भएर चाहिँ अहिले हामीले घरमै गराइरहेको छौँ भनेदेखि चाहिँ जुन नयाँ पत्ती होइन जुन चाहिँ पकाएको हुन्छ कतै पनि नचलाएको एकचोटि पनि नचलाएको त्यो चाहिँ हामीले प्रयोग गर्न सक्छौँ र त्यसपछि नाभि काटिसकेपछि जुन तेल लगाइदिने होइन बेसार लगाइदिने त्यस्तै गरेर चाहिँ पहिला त अझ झन् गोबर लगाइदिने पनि चलनहरू थियो अहिले चाहिँ केही पनि नलाउने भनिन्छ अस्पतालमा डेलिभरी गर्ने हो भने चाहिँ अहिले हामीले चाहिँ कवच भनेर होइन नाभि मलम जुन लगाइन्छ अहिले त्यो डिफ्रेन्ट टिभीहरूबाट पनि देखाइराखेको हुन्छ त्यो लगायो भने चाहिँ संक्रमणबाट जोगिन्छ र त्यसपछि हामीले त्यो औषधि लगाएपछि चाहिँ हामीले केही पनि लगाउनु पर्दैन भनेर सिकाएको हुन्छौँ तर घरमा छ भनेदेखि चाहिँ हामीले सकेसम्म केही पनि नलगाउने
जस्तो यो भर्खर पहिलोपटक सुत्केरी भएका महिलाहरूमा बच्चालाई तुरुन्तै चाहिँ स्तनमा चाहिँ दुध नआउने समस्या पनि देखिने रहेछ होइन त्यस्तो अवस्थामा चाहिँ के गर्ने बच्चालाई तुरुन्तै उसलाई
तुरुन्तै त दुध आउन गाह्रो छ
कति समयसम्म चाहिँ पर्खिन सकिन्छ
यस्तो हुन्छ जन्मिने बित्तिकै हामीले चाहिँ सकेसम्म एक घन्टा आधा घन्टा अथवा एक घन्टाभित्र जति सक्दो एक घन्टाभित्र चाहिँ हामीले बच्चालाई दुध खुवाउनु पर्ने हुन्छ अब दुध खुवाउँदा दुधै आएन भनेर खुवाउँदै खुवाएन भने चाहिँ एक त दुध पनि बन्न छोड्छ होइन बच्चाले बिस्तारै चुस्न पनि छोड्छ त्यही भएर चाहिँ जति चुसायो त्यति चाहिँ दुध बन्ने भएको कारणले गर्दाखेरि बच्चालाई आए पनि नआए पनि सुरुमा चाहिँ हामीले आधा घन्टाभित्र चाहिँ बच्चाको बच्चालाई चाहिँ आमाको स्तनमा ल्याएर राख्नुपर्ने हुन्छ र जति चुस्दै गयो त्यति नै दुध बन्दै जाने
जस्तो कतिपय अभिभावकले चाहिँ के गर्नुहुन्छ भन्दा आमाको दुध आएन भने वरिपरि जो हुनुहुन्छ जसको चाहिँ नियमित डेढ दुई वर्ष अथवा छ सात महिनादेखि बच्चाले खाइरहेको अरू अभिभावक अरू महिला जो हुनुहुन्छ उहाँको दुध पनि चुसाउने गर्नुहुन्छ त्यो चाहिँ कतिको ठिक हो
होइन सकेसम्म चाहिँ त्यो नगरेकै ठिक हुन्छ किनभनेदेखि अब त्यसबाट चाहिँ विभिन्न रोगहरू सर्न सक्ने समस्याहरू चाहिँ आउन सक्छ सकेसम्म आफ्नै आमाको दुध खुवाएको चाहिँ राम्रो हुन्छ
अब अन्तिम प्रश्न हामी लेख्छौँ एकजना श्रोताले फेसबुकमा म्यासेज गर्नुभएको छ डेलिभरी हुने समय नजिकै गर्दा पानी कति मात्रामा बग्यो भने चाहिँ अस्पताल जानु पर्ला भन्नुभएको छ बच्चा चलि पनि रहन्छ पानी अलिअलि बग्छ तर पेट चाहिँ दुख्दैन भन्नुभएको छ
पानी अब पानी कस्तो खालको पिसाब जस्तो पानी बग्छ फोहोर पानीको हो भने त अब अलिअलि त बग्छ बच्चा पनि राम्रोसँग चलिरहेको छ पेट पनि दुखेको छैन भने त ठिकै छ
यो बच्चा चल्ने कुरामा धेरै महिलाहरू आत्तिनु पनि हुँदो रहेछ यति धेरै चल्यो किन चल्यो भनेर आत्तिनु पनि हुँदो रहेछ
खासमा हामीले चाहिँ गर्भवती अवस्थामा हुने चाहिँ खतराका लक्षणहरूमा एउटा चाहिँ बच्चा चल्ने पनि कतिको चल्छ भनेर पनि याद गर्नुपर्छ भनेर सिकाएको हुन्छौँ त्यसमा कम्तीमा पनि दिनमा 10 पटक चाहिँ बच्चा चल्नुपर्छ
हजुर
त्योभन्दा कम चल्यो भने चाहिँ तुरन्त स्वास्थ्य चिकित्सकमा जानुपर्छ तर अब धेरै चल्यो यो चल्यो भनेर भन्दा नि कम चलेमा डराउनु
विचार गर्नु पर्यो अनि यो जस्तो पहिलो पटक जसले गर्भधारण गर्नु भएको छ उहाँहरूलाई चाहिँ यो अनुभव हुँदैन कि मलाई व्यथा लाग्दाखेरि चाहिँ के हुन्छ भन्ने कुरा होइन र चाहिँ इमर्जेन्सी वा अलिकति अप्ठ्यारोमा पर्ने बढी आत्तिने पनि समस्या हुन सक्छ के भयो भने चाहिँ उहाँले सोच्नुपर्छ कि अब मलाई व्यथा लाग्न थालेको हो भन्ने कुरा जान्न आवश्यक छ
कडासँग तल्लो पेट दुखेमा होइन ढाड पेटसँगै ढाड पनि दुखेर तल्लो खुट्टासम्म गएमा है अनि त्यही रगत र पानी मिसेको चिप्लो चिप्लो पानीहरू जस्तो गएको छ भने चाहिँ व्यथा लागेको हुन सक्छ
कडा मात्रामा कडा रूपमा चाहिँ तल्लो पेट दुख्यो भने पेटसँगै अब अलिकति
खुट्टाहरू तिग्राहरू ढाड्ने अनि चाहिँ चिप्लो चिप्लो रगतसँग मिसेको पानी जस्तो गएको छ भनेदेखि चाहिँ व्यथा लागेको भनेर बुझिन्छ
बुझ्नु पर्यो अब भने हामी कार्यक्रमको एकदमै अन्त्यमा छौँ आज हामीले गर्भवती महिलाको समस्याको बारेमा कुराकानी गर्यौँ डाक्टर साहब के छन् अब छुटेका र जानकारी दिन आवश्यक जो श्रोता आफन्तले सुनिरहनु भएको छ कतिले आफ्ना समस्या जस्ता कुराहरू आज हामीले धेरै मजाले गफ गर्न पायौँ होइन समस्यामा केन्द्रित रहेर कुराकानी पनि गर्न पायौँ केही छुटेका अथवा जानकारी दिनै पर्ने के छन् केही छन्
त्यो अघि व्यथा लाग्ने नै कुरा गर्यो होइन कहिलेकाहीँ चाहिँ व्यथै नलागिकन पनि अघि पानीको समस्या पनि भन्नुभएको छ पानी कति बग्यो भने पानीमा पनि अब छल्ल पिसाब जस्तो पानी लुगै भिज्ने गरी गएको छ भने तर पेट दुख्या छैन केही छैन भने चाहिँ तुरुन्तै जानुपर्ने हुन्छ किनभने चाहिँ त्यो भनेको चाहिँ भित्रको पानीको फोका फुटिसकेको छ होइन त्यो हुन्छ एउटा अर्को चाहिँ थाहै पाउने कुरा चाहिँ एउटा पूर्व तयारी होइन त्यो चाहिँ हामीले सरकारले पनि गरिरहेको छ अब घर घरमा गएर यस्तो गर्नुपर्छ भनेर जुन भनिरहेको पनि छ होइन त्यसमा चाहिँ अब आमाको लागि कपडा के चाहिन्छ होइन त्यसमा चाहिँ अब म्याक्सीदेखि लिएर त्यसपछि पेन्टीहरू भयो अनि बच्चालाई चाहिँ दौरा सुरुवाल नयाँ सकेसम्म त नयाँ त्यसलाई पनि धोएर सुकाएर होइन घाममा सुकाएर चाहिँ लिएर आएको राम्रो त्यो तयारी छँदैछ त्यसमा सँगसँगै अलिकति पैसाको बचत अब कुन अस्पतालमा गएर डेलिभरी गराउने त्यसै गरी मैले केमा जान्छु चाहिँ त अब दुई तिनवटा एम्बुलेन्सको नम्बरहरू लिएर राख्ने त्यसै गरी चाहिँ आमाको रगतको समूह के हो त होइन त्यसको चाहिँ दुई तिनजना मान्छेहरू चाहिँ खोजेर राख्ने त्यस्तो गर्यो भने चाहिँ तुरन्त जुन डेलिभरी हुने बेला जुन समस्याहरू आउँछ त्यसबाट चाहिँ केही हदसम्म हामी बस्न सक्छौँ र अर्को चाहिँ खतराका लक्षणहरू जस्तै बच्चा अघि मैले भने बच्चा कम चलेमा है त्यस्तै गरी चाहिँ छल्ल पानी धेरै कडासँग तल्लो पेट दुख्यो पानी बग्यो रगत बग्यो त्यस्तै गरी टाउको बेसरी दुख्यो आँखा धमिलो देख्यो त्यस्तो हो भने चाहिँ त्यो चाहिँ खतराका लक्षणहरू त्यस्तो देख्ने बित्तिकै चाहिँ तुरन्तै अस्पताल जानुपर्ने हुन्छ
एकदमै हामीले कुराकानी गऱ्यौँ आज हामीसँग चितवन मेडिकल कलेज भरतपुरकी मातृ स्वास्थ्य प्राध्यापक एमएससी नर्सिङ प्रतिभा ढकालजी हुनुहुन्छ हामीले उहाँसँग गर्भवती महिलाका समस्या गुनासा र जिज्ञासाहरू समाधान गर्ने एउटा प्रयास गर्यौं घरमै बसी बसी चिकित्सकसँगको परामर्शबाट तपाईँको समस्या समाधान गर्न सकौं यो ध्येयले सहज सामुदायिक अस्पताल गैंडाकोट र विजय एफएम 101.6 संयुक्त प्रयासमा कार्यक्रम सहज स्वास्थ्य चर्चा प्रसारणमा रहेका हौं आजका लागि अब भने विदा माग्नु पर्ने बेला भएको छ कार्यक्रमका लागि सघाउने सहज सामुदायिक अस्पताललाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु र कुराकानीका लागि तारतम्य मिलाउने कुराकानीका लागि स्टुडियो धाइ दिने डाक्टर साहबलाई पनि धेरै धेरै धन्यवाद भन्न चाहन्छु प्रतिभा ढकालजी आज हामीसँग हुनुहुन्छ यसै गरी मैले यतिखेर सम्झिन चाहन्छु डाक्टर सन्तोष पाठक जसले मलाई सहयोग गर्नुभएको छ म उहाँलाई पनि यतिखेर रेडियोबाट सम्झिन चाहन्छु अब भने विदा माग्नु पर्ने हुन्छ अन्तिममा कोही एकजना श्रोता आफन्त जो हामीसँग चाहिँ नियमित च्याटमा हुनुहुन्छ उहाँले केही सोध्न खोज्दै हुनुहुन्छ कृपया मैले छिटो चाहिँ उहाँको समस्या यहाँ राखिदिनु अनुरोध गर्दछु अब भने हामी विदा माग्नु पर्ने हुन्छ अन्तिममा छौँ मात्र म उहाँको समस्या सुन्न चाहन्छु त्यसपछि हामी भने विदा हुन्छौँ केही लेख्दै हुनुहुन्छ किनभने हामीसँग यत्रो धेरै चाहिँ कुराकानी गर्नुभएको छ उहाँको समस्यालाई हामीले व्यवस्था गर्न पनि सक्दैनौँ हामीसँग एकदमै समय कम छ बीबीसी नेपाली सेवा सुरु हुने बेला भइसकेको छ हामीले आज गर्भवती महिलाका समस्या गुनासा र चाहिँ जिज्ञासाका बारेमा कुराकानी गर्यौँ सचेत रहनुहोस् कम्तीमा आफ्नो स्वास्थ्यका बारेमा आफ्नो शरीरको अवस्थाका बारेमा चाहिँ सचेत रहनुहोस् सामुदायिक रेडियो विजय एफएममा र मलाई यतिखेर अनुरोध आएको छ कार्यक्रम वेबसाइटमा राख्नु भन्ने जानकारी आएको एकदमै गएको छ हुन्छ हामी वेबसाइटमा राख्छौँ www.bizafm.org.np हामीले राख्छौँ केही समयपछि नै हामी वेबसाइटमा अपलोड गर्छौँ त्यसपछि कार्यक्रम सुनेर प्रतिक्रिया दिनुहोला अब भने बिदा हुनुपर्ने हुन्छ डाक्टर प्रतिभा ढकाल सँगै लक्ष्मी पौडेल बिदा हुन्छु नमस्कार